यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। देशको विकास र समृद्धिलाई अगाडि बढ़ाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। प्रतिनिधि सभा बैठकलाई उपलब्धिमूलक बनाउने विषयमा सभामुख र राजनैतिक दलका प्रमुख सचेतक तथा मुख्य सचेतक बीच छलफल। शिक्षा विधेयक 2080 आवश्यक संशोधन गरी वर्गीय विभेदको अन्त्य गर्न उद्यमशीलतामा जोड़ दिनुपर्ने सांसदहरूको सुझाव। र बंगलादेशमा आरक्षण विरूद्ध विद्यार्थीहरूको प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरी बीच भएको भिडन्तमा थप 6 जनाको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकास र समृद्धिको बाटोमा हिँडाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। इन्जिनियर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको अहिलेको अवस्थाबारे सरकार जानकार रहेको र त्यसको समाधान खोज्न तयार रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको विगत प्रशंसा योग्य रहे पनि अहिलेको अवस्था भने सन्तोषजनक नरहेको बताउनुभयो।
देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ, गौरवपूर्ण इतिहास छ, भविष्य उज्जवल छ, त्यसमा कुनै सन्देह छैन। तर आज सन्तोष मान्न खुशी हुन सकिने अवस्था छैन, हामीले यस अवस्थालाई बदल्नै पर्नेछ। समस्याहरू छन् र त्यो समस्या तपाईँहरूले पनि भोग्नु परिरहेको छ, जसबाट तपाईँहरू उन्मुक्ति चाहनुहुन्छ। आफ्ना तर्फबाट गर्ने प्रतिबद्धता पनि तपाईँहरू गर्न तयार हुनुहुन्छ र सरकारको तर्फबाट पाउनुपर्ने सपोर्ट पनि प्राप्त होस् भन्ने तपाईँहरूको आकांक्षा बहुत जायज छ। र सरकारको तर्फबाट म तपाईँहरूलाई भन्न चाहन्छु, सरकार अप्ठ्यारा खोज्ने होइन, अप्ठ्यारालाई सजिलोमा परिणत गर्न समाधान खोज्ने तरिकामा छ।
प्रधानमन्त्री ओलीले देश निर्माणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड़ दिँदै वर्तमान सरकार समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरू खोज्दै अगाडि बढ़छ भन्नेमा विश्वस्त हुन समेत आग्रह गर्नुभयो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजनैतिक स्थायित्वका लागि दुई ठूला दलहरू मिलेर सरकार बनाएको भन्दै अहिलेको सरकारलाई असफल हुने छूट नभएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले युवालाई देशभित्रै रोजगारीका अवसर सृजना गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभयो। मन्त्री खड्काले इन्जिनियरहरू कुनै पनि आयोजनामा छोटो समय मात्रै काम गरी अर्कोमा जाने गर्नाले आयोजनाहरू अलपत्र पर्ने गरेको भन्दै इन्जिनियरहरूलाई आवश्यकता अनुसार द्विपक्षीय वा बहुपक्षीय सम्झौता गरेर काम गर्न र कामलाई स्थायित्व दिन समेत सुझाव दिनुभयो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष महन्त ठाकुरको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिनुभयो। वर्तमान सरकारलाई समर्थन गरेको लोसपाका तर्फबाट नेता शरद सिंह भण्डारी श्रम तथा रोजगार मन्त्री हुनुहुन्छ। प्रतिनिधि सभामा लोसपाका 4 सांसद हुनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान बमोजिम यही साउन 6 गते प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने कार्यक्रम तय भएको छ। सभामुख देवराज घिमिरेले राजनैतिक दलका प्रमुख सचेतक र मुख्य सचेतकसँग प्रतिनिधि सभाको क्यालेण्डर निर्माण, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि पठाउनु भएको सूचना लगायतका विषयमा छलफल गर्नुभएको छ। संघीय संसद सचिवालयमा आज भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने विषयमा छलफल भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी गराउनुभयो। यसैगरी बैठकमा प्रधानमन्त्रीको विश्वासको मत, सभाको आगामी 15 दिनका लागि क्यालेण्डर निर्माण र विभिन्न समितिमा सभापति चयन लगायतका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। बैठकमा कार्यव्यवस्था परामर्श समितिको पुनर्गठन, संसदीय सुनवाई समितिको सभापति चयन, संघीय संसदको संयुक्त समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति गठन, प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको सभापति चयन, संसदमा रहेका विधेयकलाई अगाडि बढ़ाउने लगायतका विषयमा छलफल भएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न नसकिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सुर्ती, खैनी तथा गुटखा उद्योगको पूँजी तथा क्षमता वृद्धि सम्बन्धमा भएको छलफलमा मन्त्री भण्डारीले अरू मुलुकमा सुर्तीजन्य पदार्थमा 75% भन्दा माथि कर लगाएको तर हामीले ती मुलुकका अभ्यास अवलम्बन गर्न नसकेको बताउनुभयो। मन्त्री भण्डारीले सुर्तीजन्य उद्योगले रोजगारी दिइरहेको, यस क्षेत्रबाट राजस्व बढ़ी प्राप्त भएकाले तत्काल उद्योग बन्द गर्न नसकिए तापनि यसको प्रयोग कम गर्न सचेतना तथा कर वृद्धि गर्न सकिने उल्लेख गर्नुभयो। बैठकमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उपसमितिका संयोजक कृष्ण कुमार श्रेष्ठले प्रतिवेदन पेश गर्नुभयो। त्यसै गरी स्पन्ज आइरन ब्लेड्सको भन्सार महसुल अन्तशुल्क तथा उद्योगको अध्ययन अनुगमन उपसमितिका संयोजक रेखा यादवले प्रारम्भिक प्रतिवेदन पेश गर्नुभयो। समितिले नेपालमा खैनी गुटखा जस्ता सुर्तीजन्य उद्योगलाई आवश्यक कच्चा पदार्थ आयात तथा निर्यातको विवरण आपूर्ति मन्त्रालयबाट माग्ने निर्णय भएको समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक 2080 संशोधनकर्ता सांसदहरूसँग छलफल भएको छ। समितिमा भएको छलफलमा संशोधनकर्ता सांसदहरूले शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने र शिक्षकलाई निजामती सेवा सरहको सुविधा दिनुपर्ने बताउनुभयो। विधेयकमाथि छलफल गर्दै सांसदहरूले शिक्षक गुरू भएकाले अस्थायी र स्थायीको नाममा विभेद गरेर मानसिक रूपमा हतोत्साहित हुन दिन नहुने बताउनुभयो। सांसदहरूले प्रत्येक जिल्लामा आवासीय विद्यालय बनाउनुपर्ने, शिक्षामा भएको वर्गीय विभेद हटाउनुपर्ने, कम्प्युटर तथा खेल शिक्षकको दरबन्दी बढ़ाउनुपर्ने, श्रमलाई घृणा गर्ने शिक्षा नीतिलाई सुधार गर्नुपर्ने भन्दै शिक्षामा भएको चरम राष्ट्रिय निराशालाई आशामा परिवर्तन गर्ने गरी शिक्षा विधेयक अघि बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज सहकारी क्षेत्रसँग सम्बन्धित संचारकर्मीसँग छलफल गरेको छ। छलफलमा समिति सभापति सूर्यबहादुर थापाले सहकारीका समस्या उजागर गरी समाधानमा लैजान संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। छलफलमा उहाँले समस्याग्रस्त सहकारीका विषयमा अहिलेसम्म संचार माध्यमले ल्याएका विषय महत्वपूर्ण रहेको र अझै गहिरिएर समाचार ल्याउने विषयमा सहकार्य गर्न समिति तयार रहेको बताउनुभयो। समिति सदस्य एवं सांसद ईश्वरी देवी नेउपानेले संविधानमा उल्लेख भएको तीन खम्बे अर्थनीतिको एउटा खम्बाका रूपमा रहेको सहकारीको समस्या समाधान गर्ने गरी समितिले प्रतिवेदन बुझाउने बताउनुभयो। सांसद लेखनाथ दाहालले हालसम्म समितिले 18 बैठक बसेकामा 13 बैठकमा सुझाव लिनकै लागि छलफल गरिएको बताउनुभयो। सांसद शिशिर खनालले राजनैतिक कारणले सहकारी नियमनमा समस्या आएको उल्लेख गर्दै समितिबाट देशभरका सहकारी पीड़ितले पैसा फिर्ताको आशा गरेकाले त्यसै अनुरूपको नीति बनाउन सहयोग पुग्ने गरी प्रतिवेदन तयार गर्न छलफल केन्द्रित रहेको बताउनुभयो। सांसद ध्रुवबहादुर प्रधानले सहकारीसँग सरकार भएका निकायले विगतदेखि समस्या पन्छाउँदा अहिले ठूलो रूप लिएको उल्लेख गर्नुभयो। बैठकमा समितिले विभिन्न संचार माध्यमका पत्रकारसँग सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गर्नुपर्ने कामका विषयमा सुझाव लिएको थियो। त्यस अवसरमा समितिको काम अन्तिम चरणमा पुगेको जानकारी गराइएको थियो। प्रतिनिधि सभाका सांसदहरूले आदिवासी जनजाति समुदायभित्रका पनि पिछड़िएको वर्गलाई मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड़ दिनुभएको छ। संसदको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा समितिका सदस्यहरूले आदिवासी जनजाति भित्रका पनि पहुँचवाला व्यक्तिहरूले मात्रै समावेशिताका नाममा अवसर पाइरहने प्रवृत्तिको अन्त्यका लागि जनजाति भित्रका सीमान्तकृत महिला अझै पछाडि परेको बताउनुभयो। नेपाल सरकारका महान्यायाधिवक्ता रमेश बडालले आज पदबहाली गर्नुभएको छ। महान्यायाधिवक्ताको कार्यालयमा पदबहाली गर्दै महान्यायाधिवक्ता बडालले संवैधानिक र कानूनी दायराभित्र रहेर पीड़ितलाई अधिकतम न्याय दिने विषयमा केन्द्रित हुने बताउनुभयो। महान्यायाधिवक्ता बडालले संवैधानिक र कानूनी दायराभित्र रहेर सरकारलाई कानूनी सल्लाह दिने र सरकारका विरूद्ध मुद्दा परेमा पक्षमा बहस पैरवी गर्ने स्पष्ट पार्नुभयो। यसअघि आजै महान्यायाधिवक्ता बडालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाटीसँग नेपालले कूटनैतिक सम्बन्ध कायम गरेको छ। यो सँगै नेपालले कूटनैतिक सम्बन्ध स्थापना गरेको मुलुकको संख्या 183 पुगेको छ। बेलायतको उपनिवेशबाट सन् 1979 स्वतन्त्र भएको किरीबाटीको जनसंख्या 120,000 छ। यो टापु राष्ट्र 1979 संयुक्त राष्ट्रसंघको सदस्य भएको हो। काठमाडौँ महानगरपालिकाले डेंगी लागेको आशंका लागेमा तत्काल 1180 सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ। अहिले नियमित पानी परिरहेकाले डेंगी संक्रमण बढ़न सक्ने भन्दै काठमाडौँ महानगरपालिकाले डेंगी रोग लागेको शंका लागे तत्काल 1180 फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो। परामर्श सेवाका लागि निशुल्क हटलाइन टेलिफोन 24 घण्टा संचालनमा ल्याएको र अकस्मात अस्पताल जानु परे 102 सम्पर्क गरेर निशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई महानगरले आग्रह गरेको छ। डेंगी संक्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको पेट जोर्ने एवं मांसपेशी दुख्ने, आलस्य हुने लगायतका लक्षणहरू देखा पर्ने महानगरका डेंगी फोकल पर्सन ऋषि भूषालले बताउनुभयो। डोल्पा सदरमुकाम दुनै बजारमा गत मंगलबार राति परेको पानीसँगै गएको बाढ़ीले क्षति पुर्याएको छ। बजारभन्दा माथिबाट बनाइएको दुनै तिब्ला सड़क खन्दा यत्रतत्र छरिएको माटो र ढुंगासँगै गएको बाढ़ीले सदरमुकाम स्थित जिल्ला अदालत, मालपोत कार्यालय, वन कार्यालय तथा केही घरमा समेत क्षति पुर्याएको छ। डोल्पाबाट संवाददाता सरोज थापाको रिपोर्ट।
घरमै बाढी पसेपछि स्थानीयहरू रातभर जागराम बसेका थिए भने केही मिनट भेरी नदी नै थुनिएको थियो। ठुलीभेरी नगरपालिका तिनकी पवित्र बुढा मंगलबार मस्त निद्रामै भएको बेला घरमा 81 बाढी पस्यो। पवित्रसँगै स्थानीय पञ्ची रोकाया, कर्णबहादुर नेउपाने, माया डाँगी र जगत बुढाको घरमा पनि बाढी पस्यो। घरभित्रै बाढी पसेपछि उनीहरू रातभर जागराम बसे। घरमा रहेको सबै सामानमा बाढीले क्षति पुर्याएको दुखेसो पुग्दै ठुलीभेरी तिनकी पीड़ित मनमाया समाल।
रातिको पानीले गर्दाखेरि लुगा कपडा सबै भिजायो, रासन पानी सबै टपटप गर्यो, पिसाब बनायो, धन्दाले मान्छे मरे थियो, धन्दाले बाँच्यो।
केही मिनट नदीमै थुनिने गरी मंगलबार रातिप्ला खोलाबाट आएको बाढीले सदरमुकाम दुनै स्थित भेरी नदी थुनेर खोलिएको थियो। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसी,
बिहान 3:30 निरन्तर वर्षाको कारणले ठुलीभेरी नगरपालिका 3 दुनै स्थित टिप्ला जाने निर्माणाधीन बाटोबाट चाहिँ लेदो सहितको पानी घरभित्र छिरेको, यसमा चौपाएर मानवीय क्षति नभएको भने भौतिक क्षति भएको देखिन्छ। यसै गरी वन कार्यालय, मालपोत कार्यालय र अदालतमा समेत क्षति पुगेको छ।
घरभन्दा माथिबाट खनिएको सड़कै कारण घरमै बाढी पसेपछि दुनैका स्थानीय त्रसित छन्। उनीहरूले क्षतिपूर्तिको मागसहित बाढीबाट जोगिने उपाय अपनाउन स्थानीय सरकार तथा प्रशासनसँग हार गुहार गर्दै ठुलीभेरी तिनकी स्थानीय अम्बा कुमारी केसी, यो वर्षा मात्रै दुनै बजारमा पटक पटक बाढीले वितण्डा मचाइसकेको छ। बाढीबाट हुने क्षति न्यूनीकरणको प्रयास भइरहेको बताउँदै भौतिक पूर्वाधार कार्यालय डोल्पाका कार्यालय प्रमुख टेक हितान,
सिस्टमलाई चाहिँ आर्टिफिसियलमा परिणत गरियो, यसलाई बचाउनको लागि हामीले चाहिँ विभिन्न सहकारी निकायले प्रोपर प्लान गर्न आवश्यक छ। पूर्वाधार कार्यालय भयो, नगरपालिका भयो, प्रदेश र संघ सरकारले पनि यसमा ध्यान एकदमै जरुरी छ। समयमै चाहिँ यसको चाहिँ निराकरण हुन सकेन भने यसले भविष्यमा ठूलो क्षति गर्ने कुरामा दुईमत छैन।
वातावरणीय अध्ययन नै नगरी कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले दुनै बजारभन्दा माथिबाट दुनै तिब्ला सड़क निर्माण गरेकोले यही सड़कका कारण दुनै बजारमा बाढ़ी आएको हो। सरोज थापा, रेडियो नेपाल, दुनै डोल्पा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको सरकारी संस्थानमा आरक्षित कोटा विरूद्ध विद्यार्थीहरूले गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी बीच भएको झडपमा परि थप छ जनाको मृत्यु भएको छ। ढाकामा आज भएको झडपमा एक विद्यार्थी सहित छ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित भएपछि आरक्षित सीट विरूद्ध राष्ट्रव्यापी आन्दोलन चर्किएको छ। यससँगै एक हप्तामा प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या 12 पुगेको छ। रूसले क्रिमियामा 33 युक्रेनी ड्रोन र प्रायद्वीपतर्फ गइरहेका 10 नौसैनिक ड्रोन खसालेको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ। ड्यूटीमा रहेका वायु रक्षा प्रणाली नष्ट गरी क्रिमियामा हवाई ड्रोनहरू रोकेको मन्त्रालयले उल्लेख गरेको छ। ब्ल्याक सीमा रहेका सेनाहरूको क्रिमियन प्रायद्वीपतर्फ गइरहेका नौसेना ड्रोनहरू नष्ट गरेको टेलिग्राफ पोस्टले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन कोविड 19बाट संक्रमित हुनुभएको छ। आगामी राष्ट्रपति पदको चुनावी दौड़बाट पछि हट्न डेमोक्रेटिक पार्टीबाटै दबाव बढ़दै गएका बेला बाइडेन कोविडबाट संक्रमित हुनुभएको हो। कोविड संक्रमित भएपछि बाइडेनमाथिको यो दबाव अझै बढ़न सक्नेछ। व्हाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरका अनुसार बाइडेनलाई कोविड विरूद्ध खोप दिइएको छ। यसअघि पनि दुईपटक बाइडेन कोविडबाट संक्रमित हुनुभएको थियो। अस्ट्रेलियाको बेरोजगारी दर जून महिनामा 4.1% पुगेको छ। यसअघि मे महिनामा बेरोजगारी दर 4% रहेको अस्ट्रेलियन ब्यूरो अफ स्टाटिस्टिक्स एबीएसले बिहिबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार गत मेदेखि जून महिनाको बीचमा कार्यरत अस्ट्रेलियालीको संख्या 50,200 बढ़ेको छ। अब आर्थिक समाचार।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले आशावादी भई आर्थिक क्रियाकलापमा सक्रियताका साथ लाग्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। नेपाल उद्योग परिसंघ सीएनआईका पदाधिकारीसँग बिहिबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास वर्तमान सरकारले गर्ने विश्वास दिलाउँदै निजी क्षेत्रसँग मिलेर सरकार अघि बढ़ने बताउनुभयो। छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल बढ़ाउनु पर्ने धारणा राख्नुभयो। यस्तै छलफलमा परिसंघका पूर्व अध्यक्षहरू विष्णु कुमार अग्रवाल, हरिभक्त शर्मा लगायतले वर्तमान सरकारको निर्माणबाट राजनीतिक स्थिरता हुने आशा जागेकाले निजी क्षेत्र उत्साहित बनेको र आगामी दिनमा सरकारसँग मिलेर काम गर्न आफूहरू आतुर रहेको धारणा राख्नुभयो। शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहिबार झण्डै 60 अंकले बढ़ेर 2,424 अंक भन्दा माथि पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक बिहिबार 59.68% बढ़ेर 2,424.32 बिन्दुमा पुगेको छ। नेप्सेसँगै बिहिबार कारोबार रकम पनि बढ़ेको छ। बुधबार 12 अर्ब भन्दा बढ़ीको शेयर कारोबार भएकोमा बिहिबार 15,54,00,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। व्यावसायिक रूपमा कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्दा स्वरोजगार सिर्जना हुनुसँगै कृषकहरू लाखौं रूपियाँ आमदानी गर्न सफल भइरहेका थुप्रै उदाहरणहरू देखिने गरेका छन्। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 8 बेलडाड़ीका तेज बहादुर चौधरी यस्तै उदाहरण बन्न सफल हुनुभएको छ। कृषक तेज बहादुर चौधरीले अहिले व्यावसायिक पशुपालनबाट वार्षिक 7,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी हुने गरेको बताउनुभयो। यस्तै गुल्मीका व्यावसायिक केरा खेती गर्ने कृषकहरूले पनि राम्रो आमदानी गरिरहेको पाइएको छ। गुल्मीको सत्यवती गाउँपालिका 6 खैरेनीका छविलाल ढकालको परिवारले केरा खेतीबाट अहिले वार्षिक 5,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यस्तै पाल्पा रामपुरका व्यावसायिक कृषक वासुदेव ढुंगानाले आफूले पशुपालनबाट राम्रो आमदानी लिइरहेको बताउनुभयो। कृषक ढुंगानाले अहिले व्यावसायिक रूपमा गाई पालन गर्दै आएको र सँगसँगै आर्गेनिक तरकारी समेत उत्पादन गरिरहेको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेलकुद समाचार।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टीम भएर अगाडि बढ़न तयार रहेको बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका अध्यक्ष समेत रहनुभएका खेलकुद मन्त्री चौधरीले राखेपले बिहेबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सो कुरा बताउनु भएको हो। मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्री परिषद बैठकले 300 दिनमा किर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य सचिवसँग छलफल भइरहेको बताउनु भयो। 10 राष्ट्रिय खेलकुद लगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने मन्त्री चौधरीले जानकारी दिँदै नेपाली खेलाड़ी मेहनती लगनशील र संघर्ष गर्न सक्ने क्षमता भए पनि छोटो तयारीबाट खेलाड़ीबाट ठूलो अपेक्षा गर्न नसकिने बताउनुभयो। राखेपका उपाध्यक्ष शिव कोइरालाले लक्ष्यलाई पूरा गर्न राखेपा टीम सहयात्री बनेर काम गर्न तयार रहेको बताउनु भयो। राखेपाका सदस्य सचिव टंकलाल घिसिङले खेलकुदलाई गहिराईमा बुझेको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै असल सारथी बनेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबीच बिहेबारे सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा सदस्य सचिव घिसिङले खेलकुद मन्त्री चौधरीलाई राखेपाको कार्ययोजनाहरू विस्तृत रूपमा पनि प्रस्तुत गर्नुभएको थियो। एएफसी महिला च्याम्पियनशीप लीगको प्रारम्भिक छनौटमा विभागीय टोली एपीएफ समूह सीमा परेको छ। एसियाली फुटबल महासंघ एएफसीले बिहेबार सार्वजनिक गरेको ड्र अनुसार एपीएफ समूह सीमा परेको हो। यो समूहमा एपीएफ सँगै उज्बेकिस्तानको फुटबल क्लब नासाफ र मलेसियाको सभा फुटबल क्लब रहेको छ। एएफसीका अनुसार प्रारम्भिक चरणमा 13 टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा एक समूह एमा 4 र अन्य 3 समूहमा 3 टोली रहेका छन्। भूटान, जोर्डन, मलेसिया र साउदी अरबले अगस्त 25-31 केन्द्रीकृत लीग ढाँचामा एक एक समूहको खेल आयोजना गर्नेछन्। नेपाल रहेको समूहको खेल भने मलेसियामा हुने एएफसीले जनाएको छ। एपीएफले पहिलो पटक महिला च्याम्पियनशीप लीगको प्रारम्भिक छनौट खेल्न लागेको हो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 13.9 मिलीमिटर। काठमाडौँको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 25.8 मिलीमिटर। पोखराको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 23.1 डिग्री सेल्सियस, वर्षा 33.4 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 25.1 डिग्री सेल्सियस, वर्षा 0.5 मिलीमिटर। र दिपायलको अधिकतम 35.8 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 48 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशको विकास र समृद्धिलाई अगाडि बढ़ाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। प्रतिनिधि सभा बैठकलाई उपलब्धिमूलक बनाउने विषयमा सभामुख र राजनैतिक दलका प्रमुख सचेतक तथा मुख्य सचेतक बीच छलफल। शिक्षा विधेयक 2080 आवश्यक संशोधन गरी वर्गीय विभेदको अन्त्य र उद्यमशीलतामा जोड़ दिनुपर्ने सांसदहरूको सुझाव। र बंगलादेशमा आरक्षण विरूद्ध विद्यार्थीहरूको प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच भएको भिडन्तमा थप 6 मृत्यु। यसका साथै साँझ 7 समाचार सकियो। अब अर्को समाचार 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।